समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि स्थानीय तहलाई 2 अर्ब रूपियाँ सशर्त उपलब्ध गराइएको छ। वैदेशिक ऋण समेतको आधारमा छुट्याइएको यो रकमबाट वार्षिक 60,000 बेरोजगारलाई न्यूनतम 100 दिनको रोजगार दिने एवं सूचीकृत बेरोजगारले रोजगारी नपाउँदा 50% निर्वाह भत्ता दिने प्रावधान यो योजनामा रहेको छ। यसैगरी वर्षेनी लाखौंको संख्यामा नेपाली श्रमिकहरू खाड़ी मुलुक मलेसिया, दक्षिण कोरिया र जापान जस्ता देशमा पुग्ने गरेका छन्। यूरोप र अमेरिकामा पनि नेपाली श्रमिकहरूको संख्या उल्लेख्य छ। देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको वैदेशिक रोजगारी र स्वदेशमा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रमको अन्तर्यमा केन्द्रित रहेर आजको अन्तर्सम्वादमा हामी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीसँग कुराकानी गर्दैछौ। सचिव केसी यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। सचिव नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा।
नमस्कार।
अब प्रधानमन्त्री रोजगार कार्यक्रमका सन्दर्भमा सरकारले पछिल्लो निर्णय सार्वजनिक भएको छ। वर्षमा चाहिँ 60,000 बेरोजगारहरूलाई रोजगारी दिने गत वर्षदेखि नै शुरू भएको हो यो कार्यक्रम हुन त, तर यसलाई अलिकति विस्तृत बनाउने क्रममा मन्त्रालयले अब कस्तो खालको चाहिँ तदारुकता, कस्तो खालको योजना लिएर अगाडि बढ़िरहेको छ, यहीँबाट कुराकानी शुरू गरौँ सचिव।
गत वर्षको हाम्रो यो कार्यक्रम सञ्चालनको अनुभवका आधारमा हामीले यसलाई केही परिमार्जन गरेको छौँ। गत वर्ष सप्लाई बेस्ड हिसाबमा एउटा मापदण्ड बनायौँ सबै स्थानीय तहको अथवा रिजनको, अनि त्यो आधारमा हामीले पैसा पठायौँ र स्थानीय तहबाट कार्यक्रमहरू सञ्चालन भए, त्यसबाट केही राम्रा विभिन्न खाले अनुभव भयो। त्यो आधारमा हामीले यो वर्ष चाहिँ स्थानीय तहसँग कार्यक्रमहरू गर्न सकिने, बेरोजगार व्यक्तिहरूलाई इन्भल्भ गराएर गर्न सकिने कार्यक्रमहरूको माग हामीले उहाँहरूबाटै लियौँ र उहाँहरूले प्रोजेक्ट छान्ने मापदण्ड विधि विधान पनि सरकारले उपलब्ध गरायो। त्यसरी आइसकेको प्रोग्रामलाई हामीले मन्त्रालयमा विभिन्न मापदण्डको आधारमा प्रायोरिटाइज गरेर प्रायोरिटी 1, 2, 3 गरेर उहाँहरूको कार्यक्रमको आधारमा अनि त्यसलाई चाहिँ एउटा प्रायोरिटाइज गरेर त्यो आधारमा रकम चाहिँ स्थानीय तहमा पठाइएको हो। यसरी गर्दाखेरि त्यसमा अब को व्यक्तिलाई दिने, कसरी रोजगार, कुन चाहिँ बेरोजगारलाई पहिला दिने, कहाँको बेरोजगारलाई दिने भन्ने आधार, त्यसको पनि हामीले एउटा सिस्टम बनायौँ, इन्फर्मेसन सिस्टम, इम्प्लोइमेन्ट इन्फर्मेसन सिस्टम भनेर EMIS भनेर हामीले त्यो सिस्टम बनायौँ। त्यसमा अनलाइन सिस्टममा गइसकेपछि त्यसले पनि प्राथमिकता क्रम पनि देखाउँछ, त्यो प्राथमिकता क्रम अनुसारको बेरोजगारहरूले चाहिँ पहिलो प्रायोरिटीमा काम पाउने यो खालको विधि चाहिँ हामीले सुरु गरेका छौँ। यो सेन्ट्रलाइज सिस्टम पनि छ, त्यो कति अब बेरोजगार छन् भनेर हामी अनलाइनबाट पनि चेक गर्न सक्ने अवस्था पनि भइसकेको छ।
हजुर, जस्तो यो बेरोजगारहरूको सूचीकरणको कुरा गर्नुभएको छ नि, पहिला त उनीहरू सूचीकृत हुनु पर्यो होइन, दर्ता गर्नु पर्यो।
हजुर,
अब यो दर्ता गर्दाखेरि उनीहरूले पेश गर्नुपर्ने अथवा उनीहरूले पालना गर्नुपर्ने प्रक्रियाहरू, सम्पर्क गर्नुपर्ने ठाउँ, निकाय, यसबारेमा पनि अलिकति जानकारी दिउन सर्वसाधारणलाई।
यसो छ, हामीले 753 स्थानीय तहमा चाहिँ यो बेरोजगार सूचना केन्द्र, रोजगार सूचना केन्द्र स्थापना गरिसकेका छौँ। त्यहाँ चाहिँ जनशक्तिको पनि व्यवस्था गरिएको छ र स्थानीय प्रत्येक स्थानीय तहको बेरोजगार व्यक्तिले त्यो स्थानीय तहमा गएर आफ्नो नाउँ, त्यसमा चाहिँ केही विवरणहरू, फर्महरू भर्नुपर्ने हुन्छ। गत वर्ष पनि थियो, गत वर्ष चाहिँ म्यानुअल्ली नै भयो त्यो, तर गएर फेरि व्यक्तिले चाहिँ अनलाइनबाट भर्ने भन्दा पनि उहाँहरूले आफ्नो विवरण दिनुहुन्छ, त्यहाँ रहेको कर्मचारीले चाहिँ त्यसलाई अनलाइन सिस्टममा राख्ने विधि त्यही हो। एक स्थानीय, जुन स्थानीय तहमा बेरोजगार हुनुहुन्छ त्यही स्थानीय तहमा आफ्नो सूचना विवरण दिने हो। यसको अतिरिक्त अर्को हामीले के पनि यो वर्षको व्यवस्थापन गर्यौँ, खरिद ऐन नियमावली संशोधनमा चाहिँ कुनै पनि पूर्वाधार निर्माण काम गर्ने कन्ट्राक्टरहरू अथवा कसैले गर्छ भने पहिलो प्रायोरिटी चाहिँ यस्तो बेरोजगार सूचीमा रहेको व्यक्तिलाई दिनुपर्छ भनेर त्यहाँ नियमावली पनि संशोधन गर्यौँ। भनेको मतलब के हो भने कोही पनि व्यक्ति चाहिँ बेरोजगार नहुन है, राज्यले गर्ने पूर्वाधारका काममा पनि त्यो बेरोजगार व्यक्तिलाई प्रायोरिटी दिनु पर्यो। त्यसरी रहेकोलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि कार्यक्रम बनाएर उहाँहरूलाई 100 दिनको, कम्तीमा 100 दिनको रोजगार दिने, रोजगार दिन सकेन भने 50 दिनको निर्वाह भत्ता दिने भन्ने यो खालको मोडालिटीमा सरकार अगाडि बढेको हो, मतलब बेरोजगार कोही पनि नरहुन्।
हजुर, अब जुन संख्यामा आवेदनहरू आएको तथ्याङ्क सार्वजनिक भएको छ, जुन विनियोजित रकम छ र जुन लक्ष्य छ त्यसमा तालमेल मिल्न सक्छ र सचिवजी, जस्तो लाखौंको संख्यामा मानिसहरूले आवेदन दिएका छन्, अब त्यसमा 50% चाहिँ भनौँ न रोजगार नपाउनेलाई पनि रकम दिनुपर्ने, निर्वाह भत्ता दिनुपर्ने भन्दाखेरि त यो कोषले मात्रै धान्न सक्छ के छ यसको?
यसमा यस्तो छ, अघिल्लो वर्ष चाहिँ हामी हरेक चैत्र महिनामा बेरोजगारको दर्ता गर्ने सूची ऊ गर्छौँ। अघिल्लो वर्ष चाहिँ त्यो एक हिसाबको अनलाइन सिस्टममा थिएन, सबैले आफ्नो दर्ता गराएको मात्रै छ। त्यो दर्ता गराएको व्यक्तिमध्ये कतिपय अपडेट गर्नुपर्ने, कोही नेपाल छोडेर गइसकेका हुन्छ, कोही चाहिँ म रोजगारी भइसकेँ भनिएको छ, यस्तो विभिन्न गरेर, अनि त्यो अहिले हामीले गत एक डेढ महिना अगाडिदेखि नै त्यो पहिला दर्ता भएको जो बेरोजगार हौ भन्नेहरूलाई चाहिँ अब चाहिँ अनलाइन सिस्टममा तिमी अपडेट गर, तिमी अब बेरोजगार छ कि छैन, किन हरेक वर्ष अपडेट गर्नुपर्छ, एकचोटि बेरोजगार भएको व्यक्ति सधैँ बेरोजगार हुन्छ भन्ने पनि छैन। त्यो भएर अपडेट गर्ने सिस्टम हामीले गरिसकेका छौँ। पोहोर चाहिँ 12-13 लाख कतिले दर्ता गर्नुभएको थियो सबै देशभरिमा, अब अहिलेको अवस्था हेर्दाखेरि हिजोको दिनसम्म झन्नै 55,000 जस्तो व्यक्तिले चाहिँ फेरि अपडेट गरिसक्नु भएको छ, धेरै त्यस्तो सङ्ख्या आइसकेको छैन, तर यो क्रमशः गइरहन्छ। र यसमा सबै रकम सरकारबाट मात्रै सकिँदैन कि भन्ने हिसाबमा विश्व ब्याङ्कसँग पनि छलफल भयो, विश्व ब्याङ्कबाट पनि केही रकम यसमा दिने खालको यति भन्ने प्रोजेक्ट पनि सही भएको छ, तर यसको रकम आउनलाई चाहिँ केही समय विभिन्न प्राविधिक कारणले, वोट ब्याङ्कको आफ्नो प्रोसेसको कारणले केही समय लाग्ने भएको हुनाले नेपाली स्रोततर्फको रकम चाहिँ अहिले तत्कालै पठाएको हौँ, र केही रकम हामीले जगेडा जस्तो पनि राख्यो, केही जम्मा अहिले 623 स्थानीय तहबाट आयो, अरू बाँकी स्थानीय तहबाट आयो भने उहाँहरूलाई पठाउनु पर्छ भन्ने हिसाबमा हामीले 20-25 करोड चाहिँ
हजुर। अब गत वर्षको अनुभव हेर्दाखेरि हुन त सुरुका दिनमा सबै कुरा भने जस्तो त नहोला, होइन, काम गर्दाखेरिको त्यसको चाहिँ धरातल अर्कै नै हुन्छ। अब तस्विरहरूमा देख्दाखेरि चाहिँ यो रकम यतिकै खेर गयो कि भन्ने खालका केही नकारात्मक टिप्पणीहरू पनि आए भनौँ न, जस्तो हेलमेट लगाएर चाहिँ मकै गोडिरहेका सिनहरूमा तस्विरहरू पनि हामीले हेर्न पायौँ, होइन। अब यो त सांकेतिक कुराहरू भए, यसले हामीलाई चाहिँ थप सुधार हुन प्रेरित गर्ला। अब जुन लक्ष्यका साथ योजना अघि सारिएको छ त्यसलाई दुरूपयोग नहुने र त्यसको प्रोडक्टिभिटी पनि बढ्ने, उत्पादनशीलतातर्फ पनि ध्यान दिने तर्फ हाम्रो नीतिहरू चाहिँ कता के कुरामा लक्ष्य छ?
त्यही नै, त्यसमा अब यसो कतिपय कुरालाई बढाइ चढाइ पनि भयो, अब कुनै पनि मैले भने त्यसमा गत वर्षकै कुरामा पनि केही होला, अब त्यस्तो अनियमित गर्ने त्यस्तो छ भने त राज्यको विभिन्न अङ्गहरूले त्यसलाई हेरिराखेकै हुन्छ, हेर्दैनै पनि। अब एउटा उदाहरण लिउँ न, कुनै अब भवनै बनाउनु पर्यो भने साइट क्लियरेन्स त गर्नु परिगो नि, होइन, भने अनि त्यो झार ओखल्नु पर्ला, के गर्नु पर्ला भने त्यसलाई त्यो अतिशयोक्ति रूपमा त्यो एउटा पार्ट होला, तर गर्नुपर्ने काम त साइट क्लियरेन्स त कुनै पनि काम गर्दा त्यो त पहिलो हो, गर्नै पर्यो। तर हो, ती सबै कुराहरूलाई हेरेर हामीले अहिले मागमा आधारित उहाँहरूलाई के चाहिँ आवश्यकता हो, बेरोजगार कुन बेरोजगार व्यक्तिलाई युज गरेर के चाहिँ काम गर्न सकिन्छ भने उहाँहरूबाट नै लिएर त्यो आधारमा चाहिँ प्रोजेक्टहरू दिने यसपटकको व्यवस्था भए हुनाले त्यस्तो चाहिँ हुँदैन, यसबाट रिजल्ट पनि देखिन्छ। पूर्वाधारको काममा मात्रै हामीले यसपटक बजेट छुट्याएका छौँ, पूर्वाधार बाहेक त्यस्तो अरू काममा छैन, त्यो भए हुनाले यसबाट भ्यालु एडिसन नै हुन्छ, इकोनोमीमा यसले प्रभाव परेकै देखिन्छ, एउटा यो कुरो छ भने। अर्को चाहिँ कस्तो छ भने यो भित्र अलिकति सैद्धान्तिक अवधारणा के हो भने राज्यले रोजगारीको हक संविधानमा व्यवस्था गरे बमोजिम रोजगारीको हक सम्बन्धी ऐन पनि आयो, त्यो रोजगारीको हक ऐनले चाहिँ रोजगार दिनुपर्छ, राज्यले दिन सकेन भने बेरोजगार भत्ता दिने भने यो अलिकति सामाजिक सुरक्षाको ऊ पनि हो, विधि पनि हो, त्यस कारण यसले सबै ट्वाक्कै चाहिँ जम्मै कामै 100% चाहिँ यस्तो भौतिक ऊ नै हुनुपर्छ भन्दा पनि यसको सोसियल सेक्युरिटीको पार्टलाई पनि केही बुझिदिनुपर्ने हुन्छ, त्यो दुईटाको बीचलाई ब्यालेन्स गरेर हामीले कार्यक्रमहरू बनाउनु पर्ने हुन्छ।
जस्तो अब यहाँले प्रसङ्ग उठाइ नै हाल्नुभयो सचिवजी, म पनि केही प्रश्नहरू राख्दै थिएँ। सामाजिक सुरक्षा कोष अर्को एउटा अवधारणा जुन सरकारले अघि सारेको छ, प्रधानमन्त्री रोजगार कार्यक्रमभन्दा अगाडि नै यो सायद कार्यान्वयनमा आएको होला, अहिले पनि धेरै रोजगारदाताहरू र योगदानकर्ताहरू यसमा आबद्ध भइरहेका छन् र आबद्ध हुन हुनको लागि केही निकायहरू केही क्षेत्रहरूमा चाहिँ प्राविधिक समस्याहरू आयो, ब्याङ्किङ सेक्टरमा आयो अथवा अन्य सेक्टरमा चाहिँ दोहोरो किसिमको चाहिँ प्रणालीहरूले गर्दाखेरि अलि अलमल भयो भनेर भनिएको छ। तर एउटा लङ टर्ममा हेर्दाखेरि यो सामाजिक सुरक्षा कोषको अवधारणा नेपाल र विश्वमा गरिएको अभ्यासमा के समानता छ के पृथक छ?
यसो मैले अलिकति प्रधानमन्त्री रोजगार कार्यक्रमको एउटा बुदा भनेर अनि अहिले हामीले जति पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा जो चाहिँ श्रमिकहरू त्यसमा बेरोजगार चाहिँ काम गर्नुहुन्छ उहाँहरूको सुरक्षाको लागि नेपाल सरकारको मातहतमा रहेको एउटा यो बिमा कम्पनीसँग इन्सुरेन्स उहाँहरूको सुरक्षाको लागि इन्सुरेन्स पनि गरिसकेका छौँ। यो एउटा सुरक्षित किनभने भोलि दुर्घटना होला केही होला कहाँ के गर्ने उनीहरूले कहाँबाट ल्याउने कता उपचार गर्ने भन्ने हिसाबले हामीले त्यो दुर्घटना लगायतका बिमाको काम पनि गरेको छौँ। त्यसले एउटा उनीहरूलाई सुरक्षित बनाउने वातावरण पनि गरेको छ। यो चाहिँ मैले प्रधानमन्त्री रोजगार कार्यक्रमको हकमा भने अब सामाजिक सुरक्षाको हकमा यहाँले उठाए जस्तै हुन त 150,000 जस्तो व्यक्तिहरू आबद्ध भइसक्नु भयो झन्डै 13,000 जस्तो संस्था पनि आइसकेको छ। यसलाई अब समयको हिसाबले ज्यादै त्यो निराशाजनक त मान्नै मिलेन तर यहाँले उठाए जस्तै केही नीतिगत कुराहरू पनि आएका छन्। त्यसमा अहिले मन्त्री परिषदमा यो बारेमा केही कुराहरू फुकाउनको लागि गइ पनि सकेको छ जस्तो ट्याक्सेसनका कुराहरू छुट पाइएन रकम चाहिँ कन्ट्रिब्युसन धेरै गर्नु पर्यो हामीलाई ट्याक्स लाग्यो यो छुट पाइएन भन्ने विषयहरू छ। यसमा हामीले अर्थ मन्त्रालयसँग कोअर्डिनेसन गरेर यो क्याबिनेटमा गइसकेको विषय हो केही दिनमा यो टुङ्गो लाग्छ। लोन पाइएन भन्ने विषयहरू पनि थियो त्यो लोनको सम्बन्धमा पनि हामीले सबै कुरो टुङ्गाएर यो पनि क्याबिनेटको विचाराधीनमा छ यो पनि टुङ्गो लाग्छ। अनि केही विषयहरू खर्च छुटका विषयहरू जुन ब्याङ्किङ सेक्टरहरू विभिन्न उसले उठाउनु भएको थियो त्यो चाहिँ आर्थिक वर्षको यो बिचमा गर्ने कतै पनि यो व्यवस्था संसारमा नभएको हुनाले आर्थिक वर्षको अर्को वर्षको बजेटमा आर्थिक ऐनमा चाहिँ त्यसको पनि गत कति गर्न सकिन्छ त्यसको पनि समाधान गरिन्छ भनेपछि यसमा खासै त्यस्तो अब पहिला उठाए जस्तो विभिन्न तह तबकाले उठाए जस्तो त्यस्तो समस्या आउँदैन। तर यो भर्खर सुरु गरेको कुरा हुनाले 100% यो पर्फेक्सनमा हुन्छ भन्ने चाहिँ कसैले पनि मान्यता राख्नु हुँदैन। सुधार गर्दै जाने हो काम गर्दै जाने हो आउँछ समस्या लड्दै जाने हो त्यसलाई समाधान गर्दै जाने हो। एकैचोटि पर्फेक्सनमा खोज्यौँ भने चाहिँ कुनै पनि कार्यक्रम हामी गर्न सक्दैनौँ त्यो हुन पनि हुँदैन।
अझै सरलीकृत गरेर बुझ्दाखेरि मानौ एउटा कुनै एउटा नयाँ उद्योग खोल्यो कुनै एउटा नयाँ व्यवसाय खोल्यो एउटा केही नयाँ स्टाफहरू राखेर उनीहरूले काम गरे र सुरु गर्नु पर्यो भनेदेखि त्यस्ता खालका व्यक्तिहरूले यो सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि के कस्तो प्रक्रियाहरू छ एकचोटि फेरि पुनरावर्तन गरिपाउन?
केही पनि परेन सामाजिक सुरक्षा पहिला ऊ हुन पर्यो दर्ता हुन साथै सामाजिक सुरक्षामा आइहाल्ने भन्दा नि उसले आफ्नो काम सुरु गर्नु पर्यो रोजगारीको लागि मान्छेहरू भर्ना गरिसकेपछि जब उसले चाहिँ ऊ गर्छ पेमेन्ट दिने अवस्था आउँछ श्रमिकहरू कामदारहरूलाई त्यो बेलामा चाहिँ ऊ संस्था पनि दर्ता हुनु पर्यो। पहिला संस्था दर्ता नभए श्रमिक दर्ता हुन सक्दैन। संस्था दर्ता भइसकेपछि अनि त्यसपछि श्रमिकहरू त्यसमा चाहिँ सूचीकृत हुँदै जाने हो। त्यसो गर्दाखेरि अब 20% इम्प्लोयरले कन्ट्रिब्युसन गर्नुपर्छ भने 11% चाहिँ कामदारको श्रमिकको हकबाट कट्टा गरेर त्यसमा जान्छ र चारवटा खालको स्किमहरू उसले प्राप्त गर्छ तत्काल अहिलेलाई। अब पछि त यो स्किमहरू हामी फेरि पुनरावलोकन गरेर थप गर्ने त अवस्था जहिले पनि गुन्जास नै रहन्छ।
जस्तो एउटा व्यक्ति एउटा कुनै संस्थामा काम गर्यो 2-4 वर्ष काम गर्यो अथवा 2-4 महिना काम गर्यो फेरि छोड्यो फेरि अर्कोमा गयो अब यसको कन्टिन्युटीको लागि के प्रावधान हुन्छ?
केही पनि समस्या केही पनि छैन जतिसुकै जुनसुकै उसमा गए पनि उसलाई हामीले एउटा चाहिँ आइडी नम्बर दिन्छौँ सामाजिक सुरक्षा आइडी नम्बर क भन्ने कम्पनीमा काम गर्दा उसले चाहिँ आइडी नम्बर लियो भने ख भन्ने कम्पनीमा छोड्यो 4 महिना गर्यो अर्को कम्पनीमा गयो भने त्यही आइडी नम्बर उता पनि काउन्ट हुन्छ। एउटै आइडी नम्बरले नेसनल आइडी जस्तो उसको आइडी नम्बरले जतिसुकै कम्पनीमा गए पनि अथवा आज 2 वर्ष काम गर्यो 3 वर्ष काम गरेन कतै बाहिर घुमेर आयो भने 3 वर्षपछि फेरि नेपालमा काम गर्यो भने त्यही आइडी नम्बर उसको कायम हुन्छ अर्को कम्पनी भए पनि केही पनि फरक पर्दैन।
हजुर त आदरणीय श्रोताहरू रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीसँग सन्दर्भ लिएका छौं प्रधानमन्त्री रोजगार कार्यक्रम र सँगसँगै रोजगारी र श्रम सम्बन्धी अन्य विषयलाई पनि समेटेर हामी यो सम्वाद अगाडि बढ़िरहेका छौं। सजिवजी अलिकति यो समयलाई सदुपयोग गर्दै नेपालको जुन अन्तर्राष्ट्रिय श्रम बजारका विषयमा पनि केही कुराहरू अगाडि राखौं। अब खाड़ी मुलुकहरू लाखौंको संख्यामा नेपालीहरू त्यहाँ श्रम बेचिरहेका छन्। यसै गरिकन जापान, कोरिया र युरोप, अमेरिका जस्ता अलिकति बढ़ी रकम प्राप्त हुने ठाउँमा पनि हाम्रो पहुँच बढ़ाउने प्रयास भइरहेको छ। समग्रमा अहिलेको यो वैदेशिक श्रमको क्षेत्रमा जुन निरन्तर एउटा सुधार गर्ने जुन प्रक्रिया छ र निरन्तरको जुन चुनौती छ, नयाँ नयाँ श्रम सम्झौताहरू गर्ने चुनौती होला अथवा विदेशमा चाहिँ अलपत्र परेका नेपालीहरूलाई स्वदेश ल्याउने चुनौती होला, यी यावत कुराहरूलाई अहिले मन्त्रालयले कसरी ह्यान्डल गरिरहेको छ, के चुनौती सामना गरिरहेछ अहिले?
यस्तो त एकदम पक्कै हो, हामीले विविध प्रकृतिको देशहरूमा हामीले हाम्रो व्यक्तिहरू गइराख्नु भएको छ। सबभन्दा ठूलो चुनौती चाहिँ कस्तो भइदियो भने सरकारलाई जानकारी नै नदिकन सिधै सिधै गइदिने अनि त्यहाँ गएर काम गर्ने, त्यसलाई चाहिँ हाम्रो राज्यको लागि चाहिँ असाध्यै, अब हामीले चिने हुँदैन, ऊ कहाँ जान्छ, कसरी जान्छ, को मार्फत गएको छ, अनि उहाँ पुगेर अलपत्र परेपछि ल म अलपत्र परेँ, अस्तिलोमा परेँ भन्छ, सबभन्दा मुख्य। नत्र हाम्रो एउटा विधि विधान बमोजिम जुन चाहिँ श्रम स्वीकृति लिएर गयो भने कसले पठायो भनेर त हामी त्यो ट्र्याक गरेर यो यहाँबाट पठाउने कम्पनीलाई ऊ गरेर उसँग समन्वय गरेर त्यो व्यक्तिलाई ल्याउने लाने भन्ने असाध्य सहज सिस्टम हुन्थ्यो र उसले चाहिँ क्षतिपूर्ति पनि पाउँथ्यो, सबै पाउँथ्यो। त्यो त्यति सजिलो विधि हुँदाहुँदै हाम्रो मान्छेहरू एकदम शिक्षित व्यक्तिहरू पनि त्यो को अवैध च्यानलबाट प्रयोग गरेर जाँदाखेरिको यो विभिन्न समस्या अनि बाहिर सञ्चार माध्यममा चाहिँ ती एक दुईजना अथवा केही व्यक्तिहरूका कुरा आएर ल के नै समस्या भयो भन्ने त्यसले गर्दाखेरि हामीलाई ठुलो चुनौती देखिएको छ। होइन, संस्थागत रूपमा गइराखेको हकमा चाहिँ हामीले आफ्नो सिस्टम बनाउँछौँ, त्यो जुन संस्थाले पठायो, जुन संस्थामा गयो, तिनीहरूलाई चेक गरेर गर्न सक्ने अवस्था छँदैछ। एउटा विषय त्यो त्यो चुनौतीले हामीलाई कसरी गर्ने, यसमा राज्य संयन्त्र अलिक बढी चनाखो हुनु पर्यो, हाम्रो कूटनीतिक निकायहरू चनाखो हुनुपर्ने, त्यो एउटा देखिएको छ। भने अर्को कुरो यहाँले उठाए जस्तै अब केही समयपछि खाडी मुलुकका कतिपय देशहरूमा चाहिँ यो पूर्वाधारका कामहरू करिब करिब सकिँदै गएको अवस्थामा अब हाम्रो मान्छेहरू फर्किने अवस्था आउन सक्ने हुनसक्छ। त्यसलाई मध्यनजर गर्दै हामीले नयाँ डेस्टिनेसनहरूको कुरो पनि हामीले उठाइराखेका छौँ, विभिन्न देशहरूसँग कुरो पनि भइरहेको छ। केही समय अब अर्को केही अब जस्तो रोमानियामा धेरै मान्छे गए, टर्कीमा धेरै मान्छे जानुभएको छ, यता साइप्रसमा जानुभएको छ भने ती देशहरूसँग हामीले द्विपक्षीय कुरा गरेर हाम्रो श्रमिकको हित रक्षाको लागि एमओयू गरेर गर्नुपर्छ भनेर हामी उनीहरूसँग इन्टरेक्सनमा छौँ र हामीले ड्राफ्टहरू पनि पठाइसकेका छौँ। त्यहाँबाट आएपछि उनीहरूको त्यहाँ बस्नेहरूको सुरक्षा गर्ने एउटा छ भने मरिससँग पनि केही सम्भावना हुन्छ भन्ने हिसाबले मरिससँग एमओयू त भइसक्यो, अब केही दिनमा हाम्रो जोइन्ट वर्किङ कमिटी बसेर त्यसका प्रोसेसहरूलाई पनि चालु गर्ने त्यो प्रक्रियामा सुरु गइसकेको छ, केही डेट मात्रै फिक्स हुनु बाँकी छ। अर्को जापानसँगको कुराहरूमा केही कुराहरू आएको देखिएकोले जापान सरकारसँग समन्वयमा हामी यो मार्चको कुनै बेलामा चाहिँ उहाँहरूसँग पनि जोइन्ट वर्किङ कमिटी बसेर त्यसका समस्याहरू समाधान गर्ने यो प्रक्रियामा चाहिँ हामी गइसकेका छौँ।
अब विभिन्न समयमा आउने यस्ता खालका चुनौती समस्याहरूलाई समाधान गर्न र नयाँ नयाँ अवसरहरू सृजना गर्नको लागि यहाँको जुन मन्त्रालय छ त्यो सँगसँगै कूटनैतिक नियोगहरूको पनि भूमिका हुन्छ। यदा कदा तारतम्य मिलेन, समन्वय भएन भन्ने कुराहरू पनि आउँछन् होइन, यसतर्फ चाहिँ हामी के प्रयास गर्न सक्छौँ?
एकदमै कूटनीतिक नियोग त हाम्रो एकदमै यो त के भन्ने, अब हाम्रो ऊ नै उयो, बोली पनि मुख पनि त्यही हो, हात खुट्टा पनि त्यही हो जस्तो छ, किनभने हामी यहाँ बस्छौँ, कूटनीतिक नियोग त्यहाँ फिल्डमा छ। हो, त्यसलाई व्यवस्थित गर्नको लागि अब कूटनीतिक नियोग भएको ठाउँमा त ल एउटा खालको हामी गर्छौँ, कूटनीतिक नियोग नभएको ठाउँमा के गर्ने त्यो अर्को चुनौती छ हामीलाई। त्यसलाई पनि उ गरेर हामी चाहिँ जस्तो माननीय हाम्रो श्रम मन्त्रीज्यू र परराष्ट्र मन्त्रीज्यू बसेर हामी सहित सचिवहरू सहित बसेर विभिन्न समयमा हामीले एक दुई पटक छलफल पनि गर्यौँ, हामीलाई देखिएका समस्या, परराष्ट्रको आफ्नो कन्सर्न, मन्त्रालयले बेहोरेको समस्या डेस्टिनेसन कन्ट्रीहरूमा छ, त्यो बारेमा नीतिगत तहमा हामीले छलफल गरेर यसलाई सुल्झाउने मेकानिजम चाहिँ सुरु गरिसकेका छौँ। दुई पटक हामी चाहिँ त्यो लेभलको हाई लेभलको मिटिङ पनि बसेर देखिएका समस्याहरू सर्ट आउट गरेर समाधानको तिर जानेतिर चाहिँ दुवै निकाय चाहिँ लागिसकेको छ। यसमा विभिन्न छन् समस्याहरू।
हजुर, जस्तो अन्त्यमा म सोध्न चाहन्छु सजिव, समय अलिकति कम भयो, विभिन्न अनियमितताका कुरा आउँछन् नि, स्वदेशमा पनि ठगिएका, विदेशमा पनि अलपत्र पारिएका, अघि पनि हामीले सामान्य कुरा त गर्यौं, अब यो चुनौतीको सामना गर्ने हाम्रो कुनै एकीकृत प्रयास छ अथवा हामी कसरी यसलाई जुधिरहेछौँ?
अब यो अलिकति हाम्रो जो व्यक्तिहरू नै छ व्यक्तिहरू अलिक बढी सचेत नै हुनुपर्छ. अब त्यसको लागि हामीले सचेतना कार्यक्रमहरू चलाउनु पर्छ व्यापक रूपमा मास रूपमा. अनि हामीले जस्तो कल सेन्टरहरू पनि त्यो स्थापना गरेर उहाँहरूको समस्या लिएर त्यसलाई सिधै एड्रेस गर्ने पनि गरेको छौँ. विभिन्न अहिले अवैध गर्नेहरूलाई कारवाहीको लागि यहाँहरूले सुन्नुभयो होला केही दिन अगाडि स्टिङ अपरेसनहरू पनि हामीले गरेर त्यसको पीडितहरूलाई गरेको पनि छौँ र गलत गर्नेहरूलाई कारवाही पनि गरेको छौँ. अर्को अब 77 जिल्लाका प्रहरी इकाइहरूले पनि योसँग सम्बन्धित काम गर्न सकुन् भनेर नेपाल प्रहरीसँग एमओयू गरिसकेका छौँ र त्यो मार्फत पनि हामीले प्रक्रियाहरू अगाडि बढाएका छौँ अनियमित गर्नेहरूलाई कारवाही गर्नको लागि. भने अर्को सम्पत्ति शुद्धिकरण विभागसँग पनि एमओयू गरेर अनियमित गर्ने यसरी शुद्धिकरण गर्न खोज्ने जो चाहिँ अवैध सम्पत्ति कमाएको कोही संस्था व्यक्तिहरू छ भने त्यस्तालाई पनि कारवाहीको दायरामा ल्याउन उहाँहरूसँग पनि अग्रिमेन्ट गरिसकेका छौँ. यसले गर्दाखेरि चाहिँ केही न केही प्रभाव त पर्छ. तर पनि सबै समाजको सबै वर्गहरू पत्रकार वर्गदेखि सबै चाहिँ सचेत भएर यो विधिलाई यस्तो अनियमितताहरू घटाउन चाहिँ एकजुट भएर लाग्नुपर्ने चाहिँ मैले
हजुर धेरै धन्यवाद छ सजिलो समय आजलाई यति नै रह्यो. थोरै समयमा पनि यति धेरै जानकारी चाहिँ शेयर गर्न पाइयो. हार्दिक धन्यवाद छ.
हस् धन्यवाद रेडियो नेपाललाई पनि हाम्रो केही कुराहरू राख्न दिनुभयो.
हस् धन्यवाद. आदरणीय श्रोताहरू अन्तर्सम्वादको आजको निर्धारित समय सकियो. हामी कुराकानी गर्दैथ्यौं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीसँग. प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद. म हरिशरण लामिछाने पनि विदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.